नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल असोज महिनाको 25 गते मंगलबार, तदनुसार 2022 अक्टोबर 11 तारीक, नेपाल सम्वत 1142। कर्णालीमा बाढ़ी पहिरो, 19 को मृत्यु, 22 बेपत्ता, यो शीर्षक हो गोर्खापत्रको मुख्य समाचारको। आजका अधिकांश पत्र पत्रिकाले यसै प्रसंगलाई प्राथमिकता दिएका छन्। लगातारको वर्षाका कारण आएको बाढ़ी पहिरो र चट्याङका कारण कर्णालीका विभिन्न स्थानमा जनधनको गम्भीर क्षति पुगेको छ। कालीकोट, हुम्ला, जाजरकोट र मुगुमागरी 19 जनाको मृत्यु भएको छ। कालीकोटमा पहिरोले बगाएर एकजना प्रहरी जवान सहित 22 जना बेपत्ता भए बेपत्ता मध्ये चारजनाको शव फेला परेको छ। कालीकोटमा मात्र 2000 विस्थापित भएका छन्। त्यस्तै हुम्लाको चंखेली गाउँपालिका 6 मसीधारा गाउँमा एका घरका चारजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार कालीकोट जिल्लाको तिलागुफा नगरपालिका 4 राँचुलीका 13 जना मलामबाट घर फर्किने क्रममा बाटोमै पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। एकजना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका 1 का हेमराज शाहीको निधनपछि तिला नदीमा दाह संस्कारका लागि गएका एकै गाउँका 13 जना पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक जयेश्वर रिमालले बताउनुभयो। बेपत्ता हुनेमा वडा नम्बर 4 का वडाध्यक्ष पर बहादुर शाही, कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रजङ शाही, स्थानीय धन बहादुर शाही, काली बहादुर शाही, खगेन्द्र शाही, भेष बहादुर शाही, धन बहादुर शाही, अली शाही, खेमराज शाही, मान बहादुर शाही, मोतीलाल शाही, नरेश शाही र प्रशान्त शाही रहेका छन्। त्यस्तै आइतबार बिहान 10 बजे तिलागुफा नगरपालिका वडा नम्बर 7 का ध्रुवराज विष्टको घर पहिरोले पुरिदा वहाँ सहित श्रीमती, छोरा, बुहारी र छोरी गरी 5 जना बेपत्ता भएका थिए। बेपत्ता मध्ये 2 छोरा भरत विष्ट र कृपेश विष्टको शव पहिरोबाट निकालिएको छ। ध्रुवराज विष्ट सहित वहाँकी श्रीमती र छोरीको शव अझै नभेटिएको प्रहरीले जनाएको छ। रात परेकाले खोजी कार्य रोकिएको थियो। हिजो जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर 8 का केवल केसी र पचाल झरना वडा नम्बर 7 का पुरीलाल बोहराको पनि शव भेटिएको छ। प्रमुख जिल्लाधिकारी रामहरि शर्माले जिल्ला विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मृतकका परिवारलाई किरिया खर्च राहत दिने र बेपत्ताको खोजी, विस्थापितको उद्धार र राहत वितरण गर्ने निर्णय गरेको बताउनुभयो। वहाँले जिल्लाभर 2043 घर परिवारका सदस्य पहिरो र बाढ़ीबाट प्रभावित भएको प्रारम्भिक खबर आएको बताउनुभयो। यस्तै जुम्लाबाट घर विदामा फर्किँदै गरेका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपत्ता हुनुभएको छ। दशैं मनाउन घर विदामा गएका रावल सहित 3 जना प्रहरी पैदल जुम्लाबाट सुर्खेततर्फ फर्किँदै गरेको र खाँडा चक्र नगरपालिका 8 टाकुल्ला खोला तर्ने क्रममा प्रहरी जवान रावत बेपत्ता हुनुभएको प्रहरी कार्यालयले जानकारी दिएको छ। यस्तै जिल्ला सदरमुकाम मानम बजारका 25 घर पहिरोको उच्च जोखिममा रहेका छन्। मुगुमा 8 को मृत्यु, उपशीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ। मुगु छायानाथ रारा नगरपालिका 11 पहिरोमा पुरिएर 8 जनाको मृत्यु भएको छ। सोमबार बिहान नगरपालिकाको तल्लो सालिक गाउँको माथिबाट आएको पहिरोमा परि 8 जना बेपत्ता भएका थिए। बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्लाधिकारी रोम बहादुर महतले जानकारी दिनुभयो। मृत्यु हुनेमा सालिम गाउँका कृष्ण रावत, सत्ता रावत, गोरीकला बोहरा, चक्रवीर बोहरा, होइजाली भगरी, हाजिरा भगरी, सुस्मिता भगरी र वीरबहादुर भगरी रहेका छन्। कर्णालीमा बाढ़ी पहिरो, 19 को मृत्यु, 22 बेपत्ता शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। नातेदार उम्मेद्वार शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। विभिन्न दलबाट दम्पती सहित 3 दर्जन भन्दा बढ़ी नातेदार चुनावी मैदानमा उत्रिएका छन्। उम्मेद्वार छनौटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि रहेको छ। नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेद्वार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि अस्वाभाविक मान्छन्। नाता गोताले टिकटमा अवसर पाएको देख्दा अरू कुनै काम नपाएको तर राजनीति मात्र जानेकाले हो कि जस्तो देखिन्छ। खास गरी पहिले विद्यार्थी आन्दोलनमा भूमिगत कालमा लागेका बीच बिहेबारी भयो, दाजुभाइ परिवारै राजनीतिमा लागे, अहिलेसम्म पनि राजनीतिमा त्यही निरन्तरता देख्न पाइन्छ। आफन्तले अवसर पाउने संस्कृति लोकतन्त्रप्रति उत्तरदायी छैन, कृष्ण खनाल राजनीतिशास्त्रका प्राध्यापकको भनाई उल्लेख गरिएको छ। नातेदार उम्मेद्वार शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। २५२६द्वारा मनोनयन दर्ता शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। आम निर्वाचन 2079मा 165 प्रतिनिधि सभा क्षेत्रका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ 2526 जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। 7 प्रदेशमा 330 प्रदेश सभा सदस्यका लागि 3476 जना उम्मेद्वारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ 2291 पुरूष र 235 जना उम्मेद्वार महिलाले मनोनयन दर्ता गराएका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले 165 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ 2526 जना उम्मेद्वारले मनोनयन दर्ता गराएको जानकारी दिनुभयो। 2074मा 2056 जनाले प्रतिनिधि सभातर्फ उम्मेद्वारी दर्ता गराएका थिए। आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्वतन्त्र सहित 58 राजनैतिक दलले उम्मेद्वारी दर्ता गराएका छन्। प्रत्यक्षतर्फ 165 निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ता भएकोमा कुनै पनि दलले सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गराएका छैनन्। दर्ता भएका मध्ये 1/3 भन्दा बढ़ी उम्मेद्वार स्वतन्त्र भएर मनोनयन दर्ता गराएका छन्। 165 निर्वाचन क्षेत्रमा कुल 2526 जनाले उम्मेद्वारी दर्ता गराएकोमा 942 जना स्वतन्त्र रहेका छन्। आयोगले प्रदेश सभातर्फ 3178 पुरूष र 297 महिला उम्मेद्वारले मनोनयन दर्ता गराएको जनाएको छ। प्रदेश सभा सदस्यका लागि 1 अन्य लिंग समूहकाले उम्मेद्वारी दर्ता गराएका छन्। आयोगका अनुसार सबैभन्दा बढ़ी काठमाण्डु जिल्लाका 10 निर्वाचन क्षेत्रमा 265 जनाले उम्मेद्वारी दर्ता गराएका छन्, जसमध्ये 39 जना उम्मेद्वार महिला छन्। सबैभन्दा कम एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा मात्र 3 उम्मेद्वारी दर्ता गराएका छन्। 2526द्वारा मनोनयन दर्ता शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। यता शीर्ष नेतालाई जिताउने रणनीति विपक्षीले दिए कमजोर उम्मेद्वार शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। प्रमुख राजनैतिक दलका अध्यक्षले उम्मेद्वारी दिएका क्षेत्रमा विपक्षी पार्टीहरूले कमजोर उम्मेद्वार दिएर एकले अर्कालाई अघोषित सहजीकरण गरेका छन्। आगामी मंगिर 4 हुन गइरहेको निर्वाचनमा होमिएका 4 शीर्ष नेताहरूको क्षेत्रमा सबै दलले कमजोर उम्मेद्वार दिएका हुन्। एकतर्फ कांग्रेस नेतृत्वको 5 गठबन्धन र अर्कोतर्फ एमाले नेतृत्वमा जसपा र राप्रपाको स्थान विशेषको गठबन्धन भए पनि शीर्ष नेताहरूको स्थानमा दुवै पक्षले कमजोर उम्मेद्वार खड़ा गरेका छन्। मंगिर 4 सम्पन्न हुने संघीय संसदको निर्वाचनका लागि झापा 5 प्रतिनिधि सभा मनोनयन दर्ता गराएका एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धाका लागि कांग्रेसले आफ्नो मत सुरक्षित गर्नका लागि मात्रै उम्मेद्वारी दिएको छ। गठबन्धन दलबीच सीट बाँडफाँड हुँदा झापा 5 कांग्रेसको भागमा परेपछि कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेद्वार बनाएको छ। झापामा अधिकारी गठबन्धनको उम्मेद्वार भए पनि खासै चिनिनु भएको र सुनिनु भएको उम्मेद्वार नभएकाले ओलीका लागि निर्वाचन सहज हुने अनुमान गरिएको छ। 2064 सम्पन्न संविधानसभा निर्वाचनमा ओलीलाई माओवादीका विश्वदीप लिङदेनले हराउनु भएको थियो। उहाँ अहिले संसदीय राजनीति र सक्रिय राजनीतिबाट टाढा रहनु भएको छ। त्यसपछि सो क्षेत्रबाट ओली निरन्तर विजयी बन्दै आउनु भएको छ। यसपटक पनि ओलीले राप्रपासँग तालमेल गरेको गर्नुभएको छ। झापा क्षेत्र नम्बर 3 राप्रपाका राजेन्द्र लिङदेनलाई एमाले सहयोग गर्नेछ। झापामा राप्रपाको मत निकै राम्रो भएकाले ओलीले आफूलाई थप सुरक्षित बनाउन राप्रपासँग तालमेल गर्नुभएको हो। यसै गरी 7 पटक निर्वाचनका लागि होमिनुभएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्र पनि सुरक्षित रहेको बताइन्छ। 2048 सालदेखि निरन्तर निर्वाचन जित्नुभएका देउवाले सधैँको क्षेत्र डडेलधुराबाट उम्मेद्वारी दिनुभएको छ। वहाँले प्रतिस्पर्धाका रूपमा कांग्रेस बीपीका कर्ण मल्ल पाउनु भएको छ। वहाँ नेपाली कांग्रेसकै नेता कार्यकर्ता भए पनि पछिल्लो पटक देउबासँग असन्तुष्ट रहेकाले नेपाली कांग्रेस बीपीको तर्फबाट देउबा विरूद्ध उम्मेद्वारी दिनुभएको हो। वहाँ देउबाकै पुराना सहयोगी हुनुहुन्थ्यो। देउबालाई हराउन एमाले मल्ललाई सहयोग गर्ने भन्दै डडेलधुरामा उम्मेद्वारी नदिने निर्णय गरेको थियो, तर अन्तिम अवस्थामा एमाले उम्मेद्वारी दिए पनि कमजोर व्यक्तिलाई उठाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि झन सहज भएको छ। स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढ़ी मत माओवादीले ल्याएका कारण दाहाल गोर्खातर्फ आकर्षित हुनुभएको हो। चितवन 3 भन्दा गोर्खा सहज भएपछि दाहालले अन्तिम समयमा गोर्खा रोज्नु भएको छ। देउबा कांग्रेसमा सीट बाँडफाँड, देउबा 56 कोइराला 24 अन्यलाई 20% शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। चार मंगिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता नेतृत्व गरेको मुख्य दल नेपाली कांग्रेसबाट विभिन्न 6 गुटका 91 नेताले टिकट पाउनु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिक तर्फको उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाउँदा डाक्टर शेखर कोइराला नेतृत्वको इतर पक्षले असन्तुष्टि जनाउँदै विद्रोहको चेतावनी दिएपछि देउवाले बन्द सूची सच्याउँदै आयोगमा पेश मात्रै गर्नुभएन, प्रत्यक्ष तर्फको सीट बाँडफाँडमा सीट भागबण्डामा पार्टीभित्रका 6 गुटलाई मिलाउँदै उम्मेद्वार बनाउनुभयो। कांग्रेसले आगामी निर्वाचनमा सत्तामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा सत्ता बाहिर रहेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय जनमोर्चा सहितको चुनावी तालमेल गरेको छ। यी दलबीच तालमेल हुँदा पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल 165 सीट मध्ये कांग्रेसले 91 सीट पाएको छ। कांग्रेसको भागमा परेको सीटमा संस्थापन पक्षले 51 जनालाई टिकट दिए को छ। यो कांग्रेसले पाएको कुल सीट संख्या 91 56% हो। यसै गरी इतर समूहको नेतृत्व गरेका शेखर समूहले 22 सीट पाएको छ। सो सीट संख्या कुल सीट संख्याको 24% हो। कांग्रेसमा सीट बाँडफाँड, देउबा 56, कोइराला 24, अन्यलाई 20% शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। यता कान्तिपुरले दलितलाई उपेक्षा शीर्षकमा अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ टिकट वितरणमा दलित समूहलाई समुदायलाई उपेक्षा गरेका छन्। दलहरूले संगठनमा प्रभावशाली विगतमा चुनाव जितेका र समानुपातिकबाट पटक पटक सांसद तथा मन्त्री भइसकेका नेताहरूलाई समेत प्रत्यक्ष निर्वाचनमा उम्मेद्वार बनाएका छैनन्। संविधानको प्रस्तावनामै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ। मौलिक हक अन्तर्गत धारा 24 छुवाछुत तथा भेदभाव अन्त्य गर्ने, धारा 40 दलितको सहभागिता र सशक्तिकरण गराउने र धारा 42 सामाजिक न्याय सुनिश्चित गर्ने भनेका छन्। तर प्रत्यक्षतर्फ प्रतिनिधि सभाका 165 र प्रदेश सभाका 330 सदस्यका लागि दलहरूले उम्मेद्वारी दिँदा 1-2 नेता मात्र समेटेका छन्। देशभर दलित समुदायको जनसंख्या करिब 14% छ। निर्वाचन आयोगका अनुसार कुल मतदाताको लगभग 33 हिस्सा दलित समुदायले ओगटेको छ, तर प्रत्यक्षतर्फको उम्मेद्वारीमा प्रमुख दलले दलित समुदायलाई 1% हाराहारी मात्रै दिएका छन्। एमालेबाट प्रतिनिधि सभामा देशभर 139 जना उम्मेद्वार छन्, जसमा दलित समुदायबाट 2 मात्रै परेका छन्। माओवादी केन्द्रले 45 क्षेत्रमा उम्मेद्वारी दिँदा दलित समुदायबाट 2 उठाएको छ। कांग्रेसका 91 मध्ये 1 दलित छन्। गठबन्धनबाट उम्मेद्वारी दिएका एकीकृत समाजवादी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीले दलित समुदायलाई समेटेका छैनन्। दलितलाई उपेक्षा शीर्षकमा कान्तिपुरले अग्र पृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। यता नेपाल समाचार पत्रले प्रत्यक्षको चुनाव चिन्ह सेतो कागजमा रातो मसी शीर्षकमा समाचार बनाएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पर्सीबाट प्रत्यक्षतर्फको मतपत्र छपाई गर्ने भएको छ। दशैं अघि समानुपातिक तर्फको 4 करोड़ मतपत्र छपाई पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाई शुरू गर्न लागेको हो। केन्द्रले करिब 1 लगाएर समानुपातिक तर्फको मतपत्र छपाई पूरा गरेको थियो। निर्वाचन आयोगले प्रदेश र संघको प्रत्यक्षतर्फको मतपत्रको चिन्हमा सेतो कागजमा रातो रंगले छपाई गर्नेछ। समानुपातिकको सेतो कागजमा कालो रंगको छपाई भएको छ। केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले 27 समानुपातिक तर्फको 4 करोड़ थान मतपत्र छपाई हुने जानकारी दिनुभयो। वहाँका अनुसार केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको 4 छापाखानामा मतपत्र छपाई जारी राखेको छ। प्रत्यक्षको चुनाव चिन्ह सेतो कागजमा रातो मसी शीर्षकमा नेपाल समाचार पत्रले समाचार बनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ कार्यक्रम अखबार, एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग छोटकरीमा, प्लाईवुड भारत निर्यात शीर्षकमा अन्नपूर्णको अर्थतन्त्र पृष्ठमा समाचार छ। नेपालगंज भन्सार हुँदै धेरै वस्तु भारतबाट आयात हुन्छन्। बाँकेका प्लाईवुड उद्योगले भने नेपाली प्लाईवुड भारतमा पनि निर्यात गरिरहेका छन्। कोहलपुर नगरपालिका 14 हवलदारपुरमा रहेको यो प्लाईवुड उद्योग प्रालीले भारतका विभिन्न शहरमा नेपाली प्लाईवुड बिक्री गरिरहेको हो। अहिलेसम्म कम्तीमा पनि 4 करोड़ रूपियाँ बराबरको प्लाईवुड भारतमा निर्यात गरिसकेको छ। 3 देखि भारतमा प्लाईवुड निर्यात गरिरहेका छौ। प्लाईवुडका संचालक अभय प्रताप जीवी राणाले भन्नुभयो, भारतमा माग धेरै छ, जति माग भइरहेको छ त्यति प्लाईवुड निर्यात गर्न सकिरहेका छैनौ। प्लाईवुड भारत निर्यात अन्नपूर्णको अर्थतन्त्र पृष्ठमा समाचार छ। नागढुङ्गा सुरुङ मार्ग तोकिएको समयमा नबन्ने, निर्माण कम्पनीले माग्यो थप 9 शीर्षकमा नयाँ पत्रिकाको अर्थ पत्रिका पृष्ठमा समाचार छ। निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य निर्धारित समयमा नसकिने पक्का भएको छ। आयोजनाको पछिल्लो भौतिक प्रगति अनुसार निर्माण कार्य 42% मात्रै सम्पन्न भएको छ। त्यस्तै वित्तीय प्रगति भने 47% पुगेको आयोजना कार्यालयले जनाएको छ। तर यो आयोजना सम्पन्न गर्नु पर्ने समय अब 1 पनि बाँकी छैन। सोही कारणले समयमा 100% निर्माण कार्य सकिने सम्भावना नरहेको आयोजनाका सहायक प्रमुख माधव अधिकारीले बताउनुभयो। नागढुङ्गा सुरुङ मार्ग तोकिएको समयमा नबन्ने शीर्षक दिँदै नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। सवारी आयात प्रतिबन्ध फुकुवाको माग शीर्षकमा खान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा समाचार बनाएको छ। जीप, कार र भ्यान आयातमा लगाएको प्रतिबन्धले विदेशी विनिमय संचितमा ठूलो योगदान नगरेको भन्दै फुकुवा गर्न व्यवसायीले माग गरेका छन्। आयात प्रतिबन्धका कारण उल्टै सरकारले राजस्व गुमाएको भन्दै तत्काल प्रतिबन्ध खोल्नुको विकल्प नभएको व्यवसायीको भनाई छ। सवारी साधन आयात प्रतिबन्धले अर्थतन्त्रमा सहयोग पुर्याउनुको सट्टा थप असर गरेकाले आयात खुल्ला गर्नुपर्ने नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताउनुभयो। जे उद्देश्यले आयातमा प्रतिबन्ध लगाइएको छ त्यसमा सुधार हुँदै गएको छ वहाँले भन्नुभयो। त्यसैले आयात खुलाउनुपर्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख 13 राजपत्रमा सूचना प्रकाशन गर्दै विदेशी विनिमय संचिति कम भएको भन्दै 10 वस्तुको आयात रोक लगाउने निर्णय गरेको थियो। सवारी आयात प्रतिबन्ध फुकुवाको माग शीर्षकमा कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा समाचार बनाएको छ। सामाजिक सञ्जालको खर्च पनि बुझाउनुपर्ने शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि निर्वाचन खर्चको सीमा तोक्दै सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे पनि उम्मेद्वारले निर्वाचन सम्पन्न भएपछि पेश गर्न राजनैतिक दल र उम्मेद्वारलाई आग्रह गरेको छ। सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेद्वारले निर्वाचन सम्पन्न भएपछि कानून बमोजिम पेश गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने भएकाले सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनका सबै खर्च विवरण समेत चुस्त दुरूस्त राख्न सम्बन्धित सबै राजनैतिक दल र उम्मेद्वारलाई आयोगले अनुरोध गरेको छ। सामाजिक सञ्जालको खर्च पनि बुझाउनुपर्ने शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। अब कार्यक्रम अखबारमा सम्पादकीय उम्मेद्वारी मनोनयनको उत्साह शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। आउँदो मंगिर 4 हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनले अब भने गति समातेको छ। निर्वाचन आयोग र राजनैतिक दलहरूको व्यापक आन्तरिक तयारीसँगै असोज 23 लामै पर्खाई थियो। यही दिन अर्थात गएको आइतबार प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन दर्ता कार्य सम्पन्न भयो। मुलुकका 77 जिल्लामा शान्तिपूर्ण तथा मर्यादित रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। यसमा आयोगले ठूलो सहजीकरणको भूमिका निर्वाह गरेको छ। लोकतन्त्रलाई संस्थागत तथा थप सुदृढ गर्ने कार्यमा यसलाई थप महत्वपूर्ण कड़ीका रूपमा लिन सकिन्छ। लोकतन्त्रको आधारभूत विशेषताका रूपमा रहेको आवधिक निर्वाचनमा राजनैतिक दल स्वतन्त्र उम्मेद्वार तथा मतदाताको सहभागिता र त्यसको सुनिश्चितता महत्वपूर्ण आयाम हुन्। उम्मेद्वारी मनोनयनको उत्साह शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। कान्तिपुरले उम्मेद्वारको अयोग्यताबारे थप विमर्श होस् शीर्षकमा सम्पादकीय बनाएको छ। इमानदारीता देखाऊ शीर्षकमा राजधानीले सम्पादकीय बनाएको छ। नागरिकले मृत्यु मार्ग शीर्षकमा सम्पादकीय बनाएको छ। निर्वाचन प्रतिको निराशा शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण बनाऊ शीर्षकमा कारोबारले सम्पादकीय बनाएको छ भने अन्नपूर्णले उम्मेद्वार छनौटमा निष्ठाको चिरहरण शीर्षकमा सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।